संविधान जारी भइसके पछाडि नेपालले प्राप्त गरेका मुख्य उपलब्धि के हुन्?
यो संविधान नेपाली जनताका प्रतिनिधिहरूले नेपाली जनताहरूसँग संवाद छलफल गरी बनाएको संविधान हो। योभन्दा पहिलेका संविधानहरू जनताको अपनत्व र स्वीकार्य नभएको कारणले टिकाउन सकेनन् भन्ने अर्थमा जनताको व्यापक सहभागितामा बनेको संविधान हो। यो संविधानमा पनि कतिपय राजनीतिक पक्षहरूको केही राजनीतिक पक्षहरूको अझ पनि केही विमतिहरू छन्। त्यो विमतिहरूलाई पनि आवश्यकता औचित्य सापेक्षतामा सुधार गर्दै जान सकिने व्यवस्थाहरू त्यो संविधानमा परेको हुनाले यसको राम्रो पक्ष भनेको परिवर्तनशीलतालाई आत्मसात गर्ने क्षमता यो संविधानमा छ। मुलुकको सार्वभौम सत्ता, अखण्डता, स्वाधीनता र संविधान बाहेक अन्य कुराहरू चाहिँ संसदको दुई तिहाई बहुमतबाट संविधानको संशोधन गर्न सकिने भन्ने व्यवस्थाले बहुलवादका सिद्धान्तहरूलाई आत्मसात गरेर जनताबाट अनुमोदन भएका जुनसुकै राजनीतिक विचारधाराहरूलाई यो परिवेशमा संविधानले समेट्न सक्ने व्यवस्था भएको हुनाले यसको लचकता यो संविधानको महत्वपूर्ण एउटा उपलब्धि हो। यो संविधान जारी भइसकेपछि राजनीतिक इकाइहरू खास गरेर संघीय प्रणाली यो संविधानको मुख्य विशेषता हो। संघीयता अन्तर्गतको संघ, प्रदेश र स्थानीय तह तिनै तहका सरकारहरू 74 सालमा निर्वाचनको प्रक्रियाबाट गठन भइसकेको अवस्थाहरू छ। अर्को कुरो भनेको मौलिक हकसँग सम्बन्धित कतिपय महत्वपूर्ण कानूनहरू 27 वटा मौलिक हकसँग सम्बन्धित कानूनहरू पनि बनिसकेका छन्। संघ, प्रदेश र स्थानीय तहलाई जोड्ने समन्वय गर्ने कानून पनि प्रमाणीकरण भइसकेको अवस्थाहरू छ। त्यसैले अहिले के उपलब्धि भयो भन्ने जहाँसम्म यहाँको प्रश्न हो, यसले संघीय प्रणालीको राजनीतिक खाकाहरू तयार गरेका छ, राजनीतिक इकाइहरू गठन गरेका छ, प्रशासनिक संघीयता र वित्तीय संहिताका कतिपय कुरामा अझ पनि मिलाउनु पर्ने अवस्थाहरू छन्। यो संविधानको संवैधानिक लोकतान्त्रिक जुन संविधानवादका जुन सिद्धान्त हुन् ती सिद्धान्तहरूलाई यसले आत्मसात गरेका छ। मौलिक हकका महत्वपूर्ण व्यवस्थाहरू छन्, राज्यका नीतिहरूमा उद्घोष गरेका छ। त्यसैले यो संविधानमा आधुनिक लोकतान्त्रिक संविधानवादका सिद्धान्तलाई आत्मसात गरेका छ। र यसको व्यवहारमा यो 5 वर्षको कार्यान्वयनको सन्दर्भमा हामीले मूल्याङ्कन गर्यौँ भने अझै पनि सुशासनको अवस्था सन्तोषजनक बनाउनलाई र दिगो शान्ति, विकास, सुशासन र समृद्धि प्राप्त गर्ने संविधानको जुन लक्ष्य हो त्यो प्राप्तिको निम्ति केही सुधारहरू गर्नुपर्छ। यो सुधार गर्नको निम्ति सबभन्दा पहिले यो 5 वर्षमा के देखिएको छ भन्दा राजनीतिक शक्तिहरू, राजनीतिक दलहरूको बिचमा आन्तरिक किचलहरू छन्, आन्तरिक व्यवस्थापन हुनु पर्यो हो। यदि दलहरूको बिचमा चाहे त्यो सत्तारूढ दल होस् चाहे विपक्षी दल होस् उनीहरूको बिचमा दलीय विचार दृष्टिकोणबाट आफ्नो कार्य व्यवहार अगाडि बढाउने सन्दर्भमा विभिन्न गुटगत उपगुटका जुन पक्षहरूले गर्दाखेरि त्यसका छिटाहरू, त्यसका बाछिटाहरू शासन प्रणालीमा पनि परिराखेका छन्। सबैभन्दा पहिले के सुधार हुनुपर्छ भने राजनीतिक दलहरूको बिचमा आन्तरिक व्यवस्थापन, लोकतन्त्रीकरण गर्नुपर्छ। संविधानलाई जीवन्त बनाउने भनेकै राजनीतिक शक्तिहरूले हुन्। राजनीतिक शक्तिहरूको बिचमा आन्तरिक किचलो भइरहेसम्म असल शासन कायम हुन सक्दैन। त्यसैले त्यहाँ सुधार हुनुपर्छ, नम्बर एक। नम्बर दुई, विगतको निर्वाचनको अनुभवबाट के देखियो भन्दा निर्वाचन महँगो भयो, अनुत्पादक खर्चहरू बढेर गए, चुनावमा उम्मेद्वार छनौटमा पारदर्शिता र वस्तुपरक आधारहरू तय गर्न सकिएन। यो कारणले यी विकृति विसङ्गतिलाई हटाउनको निम्ति निर्वाचन व्यवस्थामा सुधार हुनुपर्छ। प्रतिस्पर्धाका माध्यमबाट जनमत संकलनका आधारबाट उम्मेद्वार छनौट गर्ने प्रक्रियाको विकास, निर्वाचनमा हुने खर्चलाई चाहिँ रोक्ने किसिमको कानुनी व्यवस्थाहरू हुनुपर्छ। अर्को कुरो भनेको यो संसद र संसदीय समितिलाई कानुन निर्माणमा र राज्यको संयन्त्रहरूलाई जवाबदेह र प्रभावकारी बनाउन निगरानी गर्ने भूमिकामा बढी केन्द्रित गर्नुपर्छ। बजेट विनियोजन गर्ने जुन प्रणालीका कारणले सांसदहरू चाहिँ आफ्नो निर्वाचन क्षेत्रमा बढी ध्यान केन्द्रित गर्नुपर्ने, निर्वाचनको प्रयोजनको निम्ति यस्तो पद्धति र प्रणालीमा सुधार गर्नुपर्छ। बजेट विनियोजन गर्ने वस्तुगत आधारबाट गर्ने पद्धतिको विकास गरेपछि सांसदहरूलाई कानुन निर्माणमा र निगरानीको काममा बढी समय खर्चिने गरी त्यो वातावरण तयार गर्ने किसिमको कार्यान्वयन आगामी दिनमा हामीले गर्नुपर्छ। अर्को कुरो सुधार भनेको सरकारका संयन्त्रहरूले, सरकारको प्रशासन जनमुखी हुनुपर्छ, सेवा प्रवाह चुस्त हुनुपर्छ, जनतालाई लोकतन्त्रको लाभ दिने किसिमले क्यालेन्डर प्रणालीमा काम गर्नुपर्छ, सेवा प्रवाह चुस्त हुनुपर्छ। यो किसिमको जवाबदेही र पारदर्शी संस्कृति राज्य व्यवस्थामा चाहिँ कार्यपालिकाले अगाडि बढाउन सक्यो भने संविधानप्रतिको विश्वास बढेर जान्छ, संवैधानिक लोकतन्त्रको स्थायित्व हुन सक्छ। यसतर्फ हामीले ध्यान दिनुपर्छ। र संविधानको संरक्षक र संविधानको सर्वोच्चताको आधारमा संविधानको व्याख्या गर्ने अन्तिम जिम्मेवारी त्यो न्यायपालिकालाई सर्वोच्च अदालतलाई दिएको सन्दर्भमा अहिले कता कता न्यायपालिकाका काम कारवाहीमा पनि विभिन्न प्रश्नहरू उठिराखेका छन्। त्यसको निम्ति सुधारको निम्ति न्याय प्रसादको विद्यमान संरचनामा सुधार गर्ने र न्यायपालिकालाई पनि बढीभन्दा बढी जवाबदेही बनाउने र संविधान सम्मत किसिमले काम गर्ने वातावरण तयार गर्ने यसमा पनि केही सुधारका अवस्थाहरू देखिन्छन्। र अर्को मूल कुरो भनेको अहिलेको अवस्थामा लोकतन्त्रका लाभहरू जनतामा पुर्याउनलाई भ्रष्टाचारको रोकथाम र नियन्त्रण गर्नुपर्छ, राम्रो सुशासनको अवस्था सिर्जना गर्नुपर्दछ, जनताले संविधान प्रतिको अपनत्व स्वीकार्यता बढाउने किसिमको वातावरण तयार गर्नुपर्छ। अहिले खास गरी यो COVID-19 पारेको जुन प्रभावहरू छन्, अर्थतन्त्रमा पारेको प्रभाव, सामाजिक जीवनमा पारेको प्रभाव, राज्यका हरेक पद्धति र प्रणालीमा यसले जुन प्रभाव पारिराखेका छ, त्यसैले विगतमा तयार गरेका योजनाहरूको सम्बन्धमा यसलाई पुनरावलोकन गर्नुपर्छ। यो COVID-19 पारेको जुन प्रभावहरू छन् त्यसको निम्ति हामीले विगतमा जुन नीति सिद्धान्तहरूलाई अवलम्बन गर्यौँ अब त्यतिले पुग्दैन, यसलाई पुनरावलोकन गर्नुपर्छ। नयाँ परिवेशबाट यसलाई सोचेर रोजगारी सिर्जना गर्ने, अर्थतन्त्रको विकास गर्ने, समृद्ध मुलुक निर्माण गर्ने सम्बन्धमा हामीले फेरि नयाँ ढङ्गबाट चाहिँ योजनाहरू बनाउनु पर्ने अवस्थाहरू छन्, त्यताबाट ध्यान जानुपर्छ। मूल कुरो भनेको अहिलेको जनताले प्रत्यक्ष अनुभूति गर्ने भनेको सुशासन नै हो, भ्रष्टाचारको रोकथाम र नियन्त्रणै हो, त्यसमा बढी केन्द्रित हुनुपर्छ। र यस किसिमबाट हामीले यो तिनै तहका सरकारहरूले सुशासन दिनेतर्फ केन्द्रित हुनुपर्छ। यस यो र राज्यका संवैधानिक जुन संयन्त्रहरू छन्, निकायहरू छन्, उनीहरूको काम कारवाहीमा पनि प्रभावकारिता देखिनुपर्छ। सँगसँगै मूलत के हो भन्दाखेरि राजनीतिमा नैतिकता हुनु पर्यो, कर्मचारी प्रशासनमा व्यवसायिकता र सक्षमता हुनु पर्यो, लोकतन्त्रका लाभहरू जनतामा पुर्याउनु पर्यो, लोकतन्त्रलाई ऋणात्मक होइन धनात्मक बनाउनेतर्फ काम गर्यौँ भनेदेखि यो यदि धेरै समय खर्चिएर यदि धेरै लगानी गरेर बनाएको जुन संविधान हो यसको स्थायित्व र गतिशीलताको निम्ति सुधार गर्नुपर्छ। सबैले आफ्नो ठाउँबाट अहिलेको चरित्रमा सुधार गर्ने, आफ्नो प्रवृत्तिमा सुधार गर्ने, आफैबाट सुधार गर्ने किसिमको जुन संस्कारको विकास गर्न सकेनौँ, संविधानलाई मान्ने संवैधानिक संस्कृतिको विकास गर्न सकिएन भने संवैधानिक लोकतन्त्रको भविष्य सुनिश्चित हुन सक्दैन। त्यसैले लोकतन्त्रलाई सफल बनाउन, यो संविधानलाई जीवन्त बनाउन यसका प्रविधिगत कुराहरूमा, आचरणगत कुराहरूमा सुधार गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता हो भन्ने मलाई लाग्छ।
यहाँको भनाइमा चाहिँ लिखतमा संविधान एकदम उपयुक्त र उन्नत छ, तर व्यवहारमा परिणत गर्नका लागि कतिपय व्यवहारजन्य कुराहरूमा राजनीतिक दलहरू लोकतान्त्रिक बन्न बाँकी नै छ।
तपाईँले ठिकै भन्नुभयो, संविधान स्वयंमा कतिपय कुराहरू, कुनै पनि मुलुकको संविधान आफैमा पूर्ण हुँदैन, त्यो पूर्णता भनेको अभ्यासबाट आउँछ, सुधारबाट आउँछ। त्यसले संविधानमा आधारभूत आधुनिक मान्यताहरूलाई यसले आत्मसात गरेका छ। कतिपय कुराहरू राजनीतिक केही शक्तिहरूले अझै पनि अस्वीकार्य गरेको सन्दर्भमा त्यसलाई मिलाउनलाई संवाद छलफलबाट उचित र आवश्यकताका आधारमा त्यसलाई परिमार्जन गर्न सकिने, लचकता भएको हुनाले त्यसलाई मिलाउन सकिने अवस्था राजनीतिक तहले सिर्जना गर्नुपर्छ। र कार्यान्वयन पक्ष चाहिँ बलियो हुनुपर्छ। संविधानको जुन लक्ष्य हो, समतामूलक समाज निर्माण गर्ने, जीव शान्ति विकास र समृद्धि हासिल गरेर जनतामा लोकतन्त्रको लाभ वितरण गर्ने जुन उद्देश्य छ, त्यो जनताले अनुभूति गर्ने किसिमले कार्यान्वयन गर्ने पहिलो जिम्मेवारी भनेको जसले संविधान निर्माण गर्नुभयो, संविधान निर्माण गर्ने राजनीतिक शक्तिहरू नै संविधानलाई पहिले ग्रहण गर्नु पर्यो, त्यसलाई कार्यान्वयन गर्नु पर्यो। सत्तारूढ पक्ष होस्, प्रतिपक्ष होस्, एउटै दृष्टिकोण बनाएर यो संविधान कार्यान्वयनको सम्बन्धमा आफ्नो वैचारिक मान्यताहरू आफ्नो पार्टीगत विभिन्न हुन सक्छन्, तर संविधानको जुन आधारभूत सिद्धान्त हो त्यसलाई कार्यान्वयन गर्नलाई विचलन नहुने गरी अगाडि बढ्नुपर्छ। यो प्रारम्भिक चरणमा हामीले विश्वका धेरै मुलुकहरूको अध्ययन अनुभवबाट के देख्छौँ भने संविधान जारी भएका प्रारम्भिक वर्षहरूमा एउटा स्वस्थ अभ्यास, लोकतान्त्रिक अभ्यास गर्न सकिएन। अनि कतिपय मुलुकहरूमा के देखिन्छ भने त्यो संविधानहरू राम्रो हुँदा हुँदै पनि मुलुकहरू चाहिँ सङ्कटको भुमरीमा फँसेको देखिन्छ। यसबाट पनि हामीले पाठ सिक्नुपर्ने अवस्था भएको हुनाले अब दलहरूले, राजनीतिक दलहरू नै निर्णायक शक्ति हुन् संविधानलाई जीवन्त बनाउने। त्यसले राजनीतिक दलहरूमा आफ्नो संस्कार जन्ने कुराहरूमा, प्रवृत्ति जन्ने कुराहरूमा, सुशासन दिने कुराहरूमा चाहिँ बढी केन्द्रित भएर अगाडि बढ्नुपर्छ। राजनीतिले संविधान निर्माण गर्छ, संविधान निर्माण गरिसकेपछि राजनीतिलाई संविधान बमोजिम चलाउने पद्धतिको विकास गरियो भने संविधान चाहिँ जीवन्त हुन्छ र कानुनी राज्यको विकास हुन्छ भन्ने संविधानवादको सिद्धान्त हो। यसलाई पालना गर्नुपर्छ राजनीतिक दलहरूले बढी मात्रामा, अनि राज्यका संयन्त्रहरू, नागरिकहरूले सबैको सहयोग र सहकार्यबाट अगाडि बढ्न सकियो भने संविधानको लक्ष्य पुरा हुन सक्छ भन्ने मलाई लाग्छ।
संघीय शासन प्रणाली नेपालको लागि नयाँ छ, तीन तहमा स्वायत्त किसिमका र समन्वयात्मक ढङ्गले काम गर्ने सरकारहरू छन्, यो अहिलेको राजनीतिक प्रणालीले यो कोरोना भाइरससँग भिड्नका लागि पनि एउटा सजिलो वातावरण बन्या होला नि है?
अहिले खास गरिकन यो धेरै मुलुकमा यहाँले सङ्घीय मुलुक विश्वका करिब 30 जति मुलुकहरूमा सङ्घीय प्रणाली छन्, केही मुलुकहरूले तीन तहमा राज्य शक्ति विभाजन गरेका छन् र कतिपय मुलुकहरूले दुई तहमा मात्रै राज्य शक्ति विभाजन गरेका छन्। नेपालले तीन तहमा विभाजन गरेका छ। यो तीन तह विभाजन गरेको सन्दर्भमा अहिलेको COVID-19 जुन प्रभाव छ त्यसको व्यवस्थापनमा स्थानीय तहले जे जति भूमिका निर्वाह गरेका छन् त्यसले आफ्नो औचित्य आवश्यक छ भन्ने कुराको स्थापित गर्न औचित्य स्थापित सफल भएको छन् यतिले पुग्दैन। त्यहाँ सुशासन पनि यसपालि तहले दिन सक्नुपर्छ, सेवा प्रवाह पनि चुस्त पुर्याउनु पर्छ, अनियमितता र भ्रष्टाचारलाई रोक्नुपर्छ। अहिले खास गरिकन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन र महालेखा परीक्षकको प्रतिवेदन जो राज्यका स्वतन्त्र निकाय हुन् उनीहरूको अध्ययनबाट अहिले पनि स्थानीय तहमा प्रदेशमा सङ्घमा बेरोजगारीको मात्रा बढिरहेछ, अनियमितताका मात्रा बढिरहेछ, अख्तियारको दुरुपयोग भइराखेका छ भन्ने कुराको जुन प्रतिवेदनले आउनेछ त्यसमा सुधार गर्नुपर्छ। सङ्घीय प्रणालीलाई राज्यको तहमा जनताले स्वीकार्य बनाउनलाई र यो आफैमा पनि एउटा जटिल व्यवस्था हो, यो आफैमा पनि एउटा महँगो व्यवस्था हो, त्यसैले यो महँगो र जटिल व्यवस्थालाई हाम्रो परिवेशमा यो आवश्यक छ। द्वन्द्वको समाधानको निम्ति, पहिचान प्रतित्वको निम्ति, सेवा प्रवाहलाई चुस्त बनाउनको निम्ति, यसलाई तहले नजिकै सरकारको अनुमति गर्ने प्रयोजनको निम्ति यो सङ्घीय प्रणालीलाई हामीले व्यवहारमा रूपान्तरण गर्ने हो भने अहिलेको अनुभवबाट केही कुराहरूमा सुधार गर्नुपर्छ। अघि मैले राखेँ सुशासनका सम्बन्धमा, भ्रष्टाचारको रोकथाम र नियन्त्रणका सम्बन्धमा त्यो औचित्य अझ पनि केही कुरा औचित्य हामीले यो अहिले COVID-19 पछिको जनतासँग सहभागी भएर स्थानीय तहले जे भूमिका निर्वाह गर्नुभयो त्यो सराहनीय छ। तर देखेका केही विकृति विसङ्गतिहरू जुन छन् भने राज्यकै संयन्त्रले औल्याएका प्रतिवेदनमा छन् त्यसलाई सुधार गर्नुपर्छ र त्यस्तै किसिमको चाहिँ गल्तीहरू त्रुटिहरू अब पनि दोहोरिन दिने किसिमको अवस्था सिर्जना गर्नु हुँदैन। यो भयो भने मात्रै यो व्यवस्थाले स्थायित्व प्राप्त गर्न सक्छ भन्ने मलाई लाग्छ।
संविधानले समृद्धिको ढोका खोलेको छ, त्यो ढोका खोलेको ठाउँबाट भित्र जानका लागि राजनीतिक दलहरू व्यवहारजन्य रूपमा परिवर्तन भएर जानुपर्छ भन्ने यहाँको निष्कर्ष हो।
संविधान एउटा माध्यम हो, संविधानले जोड्ने सिद्धान्तलाई स्वीकार गरेका हुन्छ, संविधानले एउटा बाटो दिन्छ, पद्धति दिन्छ, प्रणाली दिन्छ। संविधान स्वयंले बुद्धि दिँदैन, विवेक दिँदैन, संविधानले धारा दिन्छ, धारामा स्वयं पानी दिँदैन। त्यसैले यसको चुस्त व्यवस्थापनबाट, विवेकपूर्ण प्रयोगबाट यो अगाडि बढ्ने संस्कृतिको विकास भयो भने संविधानले आधार दिया छ, विमतिका कुराहरूलाई पनि सहमतिमा फुल्टाउने आधारहरू दिया छन्, सबै राजनीतिक शक्तिहरूलाई पनि एउटा छलफल सम्वादको माध्यमबाट यो भित्र अट्न सक्ने किसिमको वातावरण तयार गर्न सक्ने गरी संशोधन गर्न सक्ने किसिमको लटक्क देखाएको छ। संविधानको मर्म र भावना अनुसारको कार्यान्वयन पक्षलाई प्रभावकारी बनाइयो भनेदेखि यो संविधानले एउटा अवसर दिन्छ। तर यसको के भन्दाखेरि यसको सही प्रयोग, कार्यान्वयन, संवैधानिक संस्कृति र विधिको शासन पालना गर्नेतर्फ चाहिँ हाम्रो ध्यान केन्द्रित हुनुपर्छ। हामीले विगतदेखिको जुन किसिमको विकृतिहरू छन्, विसङ्गतिहरू छन् त्यसलाई क्रमभङ्ग गर्न सकेका छैनौँ। व्यवहारमा परिवर्तन भएको, रूपान्तरित भएको अनुभूति दिन सकियो भनेदेखि त्यो संविधानले आधार दिएछ भन्ने मलाई लाग्छ।